यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कंग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग समसामयिक विषयमा छलफल। निजी क्षेत्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायरामा ल्याउनु पर्ने वा नपर्नेमा सांसदहरू प्रष्ट हुनुपर्ने गृहमन्त्री रमेश लेखकको भनाई। र भारतको मणिपुर राज्यमा विद्रोहीहरूको आक्रमणमा परि कम्तीमा 11 जनाको मृत्यु। हिंसा नरोकिएपछि कर्फ्यू आदेश जारी। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठकको तयारी र समसामयिक राजनैतिक विषयमा आज नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा भोलि बस्ने परिषद बैठकको तयारी र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। हिजो साँझका लागि राखिएको परिषदको बैठक स्थगन भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व स्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षि जनक विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त विश्वविद्यालयको 8 साधारण सभा बैठकमा विश्वविद्यालयको कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधान गर्न संयुक्त रूपमा प्रयास केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र पृष्ठभूमिसँग जोड़िएको जनकपुरमा रहेको सो विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र त्यहाँका वैभवका विषयमा ध्यान दिन आग्रह गर्नुभयो। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरेको छ। सिंहदरबार स्थित समितिमा भएको छलफलमा गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग जाने कि नजाने भन्ने विषयमा सांसदहरू प्रष्ट बन्नुपर्ने बताउनुभयो। मन्त्री लेखकले सरकारी अनुदान लिएका निजी क्षेत्रलाई भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले ऐन बनाउँदा विवादास्पद र शंका उत्पन्न गर्ने शब्द राख्न नहुने भन्दै दीर्घकालीन सोचका साथ शब्द छनौट र अर्थ लाग्ने विषयलाई उल्लेख गर्नुपर्ने बताउनुभयो। सांसदहरूले कारागारका कैदीलाई खुवाउँदा राज्यलाई घाटा लाग्छ भनेर फितलो कानून बनाउन नहुने भन्दै भ्रष्टाचार गर्नेको सजाय घटाउन नहुने बताउनुभयो। छलफलमा सांसदहरूले सरकारले लगानी गरेका र स्वामित्व भएका क्षेत्रमा अख्तियारले अनुसन्धान गर्नुपर्ने तर निजी क्षेत्रलाई छुट्टै राख्नुपर्ने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताउनु भएको छ। नेपाली कंग्रेस मोरङ जिल्ला कार्य समितिले आज विराटनगरमा आयोजना गरेको बधाई कार्यक्रममा उहाँले दुई ठूला राजनैतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनतामा आशा जगाएको बताउनुभयो। पार्टी र जनप्रतिनिधि बीच एक आपसमा सहकार्य गरेर अगाडि बढ़नुपर्नेमा उहाँले जोड़ दिनुभयो। कंग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहनुभएका नेता खड्काले पार्टी संगठनलाई बलियो बनाउन मोरङ कंग्रेसबाट अन्य जिल्लाले पाठ सिक्नुपर्ने बताउनुभयो। ऊर्जा मन्त्री खड्काले आगामी एक वर्षभित्र देशभर विद्युतीकरण गरिसक्ने अभियानका साथ सरकारले काम गरिरहेको बताउनुभयो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा बजेट अभाव हुँदा खेलकुद पूर्वाधार बनाउन नसकिएको बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री चौधरीले दिन प्रतिदिन खेलाड़ीहरू विदेश पलायन हुन थालेकाले उनीहरूलाई नेपालमै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। हाम्रो मुलुकका लागि खेल्ने अन्तर्राष्ट्रिय खेलाड़ीहरूलाई रोजगारी उनीहरूको बालबच्चालाई शिक्षा र स्वास्थ्य सेवा दिन नसक्दा खेल क्षेत्रमा यथेष्ट प्रगति हुन नसकेको मन्त्री चौधरीले बैठकमा जानकारी गराउनुभयो। बैठकमा सांसदहरूले नेपाललाई विश्वमा चिनाउने खेलकुद क्षेत्रमा सरकारले लगानी बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले ओलम्पिक र एसियाली गेममा खेलाड़ी छनौट गर्दा वैज्ञानिकता अपनाउनु पर्ने, खेलाड़ीको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने, अवकाश पाएका खेलाड़ीलाई समेत राज्यले सेवा सुविधा प्रदान गर्नुपर्ने र युवालाई रोजगारी सृजना गर्न सरकारले युवा नीति तत्काल लागू गर्नुपर्नेमा जोड़ दिनुभयो। संघीय संसद संसदीय सुनवाई समितिमा आज विभिन्न चार देशका लागि प्रस्तावित राजदूतको सुनवाई शुरू भएको छ। स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपालले नेपाल र स्पेन बीचको सम्बन्ध विश्व मंचमा दुई देशको भूमिका लगायतका बारेमा आफ्नो प्रस्तुति दिनुभयो। उहाँले आफू प्रस्तावित मुलुकमा राजदूतका रूपमा काम गर्ने अवसर पाएको खण्डमा आर्थिक कूटनीतिका अलावा श्रम कूटनीतिलाई पनि उत्तिकै महत्व दिने बताउनुभयो। उहाँले समितिलाई सो देशको बारेमा जानकारी गराउँदै दूतावासबाट हुने सेवा प्रवाहलाई थप परिष्कृत र वैज्ञानिक बनाउन पहल गर्ने धारणा राख्नुभयो। समितिले आज स्पेन सहित बेलायत, अमेरिका र श्रीलंका लागि प्रस्तावित राजदूतको सुनवाई गर्ने कार्यतालिका बनाएको छ। गत साउन 14 मन्त्री परिषद बैठकले विभिन्न मुलुकका लागि 17 राजदूत सिफारिश गरेको थियो। चाडबाड़ लक्षित सहुलियत मूल्य पसल आगामी असोज 7 देखि 6 सम्म संचालनमा आउने भएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड़ लक्षित सहुलियत पसल संचालन गर्न भनेको हो। आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड़ अवधिभर यस्ता पसल संचालनमा ल्याउन लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले 42 जिल्लाका 61 स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ। नेपाल राष्ट्र बैंकले यस पटकको दशैंलाई लक्षित गरी सर्वसाधारणका लागि आगामी असोज 13 गतेदेखि 22 गतेसम्म सफा र सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ। राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै बड़ा दशैंमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो। सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पाएक पर्ने नजिकको जुनसुकै बैंक तथा वित्तीय संस्थामा गएर समेत सफा र सुकिलो नोट साट्न सक्नेछन्। विगतका वर्षका एक पटक पनि प्रयोग नआएका नयाँ नोटको सटही दिने गरेकामा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ। बागलुङको काठीखोला गाउँपालिका 7 रेसका 2 किशोरी बेपत्ता भएको 14 दिनपछि सकुशल फेला परेका छन्। बेपत्ता किशोरीलाई काकडभिट्टा र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवका अनुसार रेसको नुन्थला माध्यमिक विद्यालयको कक्षा 9 र 10 अध्ययनरत सन्ध्या किसान र अमृता किसान यही भदौ 13 गते बिहानदेखि बेपत्ता भएका थिए। बेपत्ता अमृतालाई भारततर्फ लैजाँदै गरेको अवस्था झापा स्थित आफन्त नेपालले उद्धार गरी प्रहरी मार्फत परिवारको जिम्मा लगाएको विद्यालयका प्रधानाध्यापक ओम बहादुर थापाले जानकारी दिनुभयो। सन्ध्यालाई चितवनको एक होटलबाट प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफूले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ। यात्रुहरूले लगाएका खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा विमानस्थलका जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्याइरहेकाले उक्त जाँचका क्रममा खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। यसै गरी यात्रुले लगाएको खादा र माला विमानस्थलका विभिन्न भागमा अलपत्र छाडी जाने गर्नाले समेत विमानस्थलको सौन्दर्यतामा नकारात्मक असर पुग्ने गरेको महाप्रबन्धक निरौलाको भनाइ छ। खादा र माला आफैसँग लैजाने परे यात्रुले झोलाभित्र राखेर लैजान सक्ने विमानस्थल कार्यालयले जनाएको छ। राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको वाइड बडी A330 विमान मर्मतपछि आज काठमाडौँ आइपुगेको छ। गत असार 8 विमानको विस्तृत परीक्षण सी चेकका लागि इटाली गएको एनएएएलवाई कल साइनको उक्त विमान करिब 2.5 महिनापछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको A330 विमान आज बिहान 8:36 काठमाडौँ अवतरण गरेको छ। यो सँगै लामो दूरीका जापान लगायत अन्य अन्तर्राष्ट्रिय उडानमा 3 विमानको उडान मार्फत यात्रुलाई थप सेवा दिन सक्नेमा विश्वस्त गरिएको छ। निगमको अर्को वाइड बडी विमान पनि सी चेकका लागि इटाली गएको छ। विभिन्न प्राकृतिक विपत्तिका कारण सिन्धुपाल्चोक जिल्लाले वर्षेनी भौतिक तथा मानवीय क्षति बेहोरिरहेको छ। 2072 सालको भूकम्पले भत्काएका संरचनाको पुननिर्माण नसकिँदै 2078 सालमा मेलम्ची र इन्द्रावती नदीमा आएको बाढ़ीले मेलम्ची, हेलम्बु, पाँच पोखरी, थाङपाल गाउँपालिकामा ठूलो क्षति पुर्यायो। गत असार 30 गते इन्द्रावती नदीमा आएको बाढ़ीले पुलहरू बगाउँदा स्थानीयलाई आवत जावतमा समस्या भएपछि अहिले स्थानीय तहले आफ्नै स्रोत र साधनमा ध्वस्त संरचनाहरूको पुनर्निर्माण थालेका छन्। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदीको रिपोर्ट।
2078 साल असार 1 गतेको बाढ़ीले पूर्ण रूपमा क्षति पुर्याएको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर 3 भोताङ र वडा नम्बर 2 याङ्री जोड्ने झोलुङ्गे पुल पुननिर्माण भएको 3 वर्ष नबित्दै गत असार 30 गते इन्द्रावती नदीमा आएको बाढ़ीले पूर्ण रूपमा क्षति गर्यो। भोताङ र याङ्रीसँगै सुनचौ, डाली, ब्राथोर, रिपार लगायत स्थानीयको जीवन रेखाको रूपमा रहेको पुलमा क्षति पुगेपछि निकै शास्ती खेप्नु परेको याङ्रीका केसाङ तामाङ बताउनुहुन्छ।
गाउँ छ र यहाँको प्रसिद्ध ठाउँ आमायाङ्री पनि यही पर्छ। एक त लाइफ लाइन हो हाम्रो यो भनेर चाहिँ, साथै हामीसँग यहाँ दुईटा स्कुल छ। गाउँपालिकाको सहयोगमा यो पुललाई अहिले अन्तिम चरणमा आइपुगेको छ। यहाँको 14-15 गाउँवासी छौँ, हामी एकदम हर्षित छौँ।
असार 30 गतेको बाढ़ीले पाँच पोखरी थाङपालमा मात्रै 3 झोलुङ्गे पुलमा क्षति पुग्यो। याङ्री वडा नम्बर 6 र 1 जोड्ने चिन्ने झोलुङ्गे पुल र महाकालमा रहेको पुलमा क्षति पुग्दा स्थानीयले ओहोर दोहोर गर्न मात्र होइन, विद्यार्थीहरू स्कूल समेत जान पाएनन्। स्थानीयको समस्यालाई ध्यान दिँदै गाउँपालिका साउन यता मात्रै 2 पुल बनाइसकेको छ। महाकालमा तत्काल पक्की पुलका लागि टेन्डर प्रक्रियामा जाने गाउँपालिकाले जनाएको छ। प्रदेश र संघ सरकारलाई बाढ़ीले पुर्याएको क्षतिबारे जानकारी गराउँदै बजेट विनियोजन गर्न आग्रह गर्दा समेत व्यवस्था गरेपछि पालिकाले आफ्नै स्रोतबाट पुल बनाएको बताउनुहुन्छ पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष ढासी लामा।
लार्केको धेरै माथिबाट ठुलो पहिरो आयो, यो इन्द्रावती नदीमा 3 झोलुङ्गे पुल पूर्ण रूपमा पहिरो आयो। हामीले सम्बन्धित निकाय प्रदेश संघलाई पनि ध्यान आकर्षण गरायौँ, अलिक समय हामीले पर्ख्यौँ। सहयोग प्राप्त नभइसके पछाडि अब हामी जति सकिन्छ गाउँपालिकाले आफ्नै स्रोत साधनले यो पुल कुनै हालतमा बनाउनु पर्छ भन्ने हिसाबले हामीले पुल निर्माण कार्य अगाडि बनायौँ। यसरी नागरिकलाई सहजता बनाएको अवस्था छ।
याङ्रीमा 162 मिटर लामो झोलुङ्गे पुल गाउँपालिकाको करिब 34 लाख लागतमा निर्माण भएको हो भने वडा नम्बर 1 र 6 जोड्ने 65 मिटर लामो चिन्डे पुल 13 लाख लागतमा पुननिर्माण सम्पन्न भएको हो। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब अन्तर्राष्ट्रिय समाचार। भारतको मणिपुर राज्यमा हिंसामा वृद्धि भएपछि आज कर्फ्यू आदेश जारी गरिएको छ। विद्रोहीहरूले रकेट र ड्रोन प्रयोग गरेर आक्रमण गर्दा कम्तीमा 11 जनाको मृत्यु हुनुका साथै राज्यमा हिंसाको उल्लेखनीय वृद्धि भएको प्रहरीले जनाएको छ। हिन्दू, मेइतेई, बहुमत र इसाई कुकी समुदाय बीचको द्वन्द पुनः भड्किएपछि आज भारतीय प्रहरीले 33 जनालाई पक्राउ गरेको अधिकारीहरूले बताएका छन्। दुई पक्ष बीचको हिंसाले अझ बढ़ी उग्र रूप लिन नपाओस् भनेर त्यहाँ इन्टरनेट सुविधा समेत बन्द गरिएको छ। महीनौको सापेक्षित शान्तिपछि यो महिनामा पुनः द्वन्द्वको नयाँ लहर शुरू भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। प्रहरीले हिंसाग्रस्त क्षेत्रमा शान्ति कायम गर्न मानिसहरूलाई कानून प्रवर्धन विभागसँग सहकार्य गर्न आग्रह गरेको छ। मेइतेई प्रदर्शनकारीले कुकी समुदायलाई पछिल्लो आक्रमणको दोष लगाउँदै उनीहरू विरूद्ध कार्यवाहीको माग गर्दै हिजो विरोध प्रदर्शन गरेका थिए। मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीको विषयमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ। इजरायलले मध्य गाजाको एक विद्यालयमा आक्रमण गर्दा राष्ट्रसंघका कर्मचारी सहित 18 जनाको मृत्यु भएको छ। गाजा युद्धको क्रममा नुसी रातको अल जाबनी विद्यालय परिसरमा यसअघि नै धेरै पटक इजरायली सेनाले हवाई आक्रमण गरिसकेको छ। पछिल्लो हमलामा राष्ट्रसंघद्वारा संचालित सुविधालाई समेत प्रभावित बनाएर आश्रय लिइरहेका मानिसहरूलाई विस्थापित गरेको अन्तर्राष्ट्रिय प्रसारण माध्यम बीबीसीले जनाएको छ। इजरायली सेनाले युएन आरडब्ल्यूएद्वारा संचालित अल जौनी विद्यालयमा पाँचौं पटक बम प्रहार गरेको गाजाका अधिकारीहरूले जानकारी दिएका छन्। नुसिरात विद्यालय क्षेत्रमा भएका इजरायली आक्रमणमा आफ्ना 6 कर्मचारीको मृत्यु भएको यूएनआरडब्ल्यूएले जनाएको छ। चीनलाई गोप्य सूचना चुहाएको अभियोगमा अमेरिकी गुप्तचर निकाय सीआईएका एक पूर्व अधिकारीलाई 10 जेल सजाय सुनाइएको छ। 71 अलेक्ज्याण्डर युक चिङ माले अमेरिकी सूचना चीनलाई बेचेको स्वीकार गरेका थिए। उनले गोप्य सूचना बेचे बापत 50,000 अमेरिकी डलर बुझेको भिडियो फेला परेको अमेरिकी अधिकारीहरूको भनाइ छ। पेरूका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको 86 उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीड़ित पूर्व राष्ट्रपति फुजिमोरीको हिजो राजधानी लिमामा निधन भएको सामाजिक सञ्जाल एक्स मार्फत उहाँको पारिवारिक स्रोतले आज जनाएको छ। गत अगस्तमा जिब्रोको क्यान्सरको उपचार पूरा गरेपछि फुजिमोरीको स्वास्थ्य अवस्था निकै बिग्रिएको थियो। अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरी बतासहित भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कंग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग समसामयिक विषयमा छलफल। निजी क्षेत्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायरामा ल्याउनुपर्ने वा नपर्नेमा सांसदहरू प्रष्ट हुनुपर्ने गृहमन्त्री रमेश लेखकको भनाई। र भारतको मणिपुर राज्यमा विद्रोहीहरूको आक्रमणमा परि कम्तीमा 11 मृत्यु। हिंसा नरोकिएपछि कर्फ्यू आदेश जारी। रेडियो नेपालबाट दिउँसो 3 समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।